यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित। सबै क्षेत्रको सहयोग र सहभागितामा सगरमाथा संवादलाई विशेष बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। गोर्खा जिल्लालाई चीनको तिब्बतसँग जोड्ने बेनीघाट लार्के सड़कको 42 किलोमिटर ट्र्याक खुल्यो र अमेरिकी सहायता एजेन्सी यूएसएडको निलम्बन हटाउन ट्रम्प प्रशासनलाई न्यायालयको आदेश।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकले बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 पारित गरेको छ। बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पेश गर्नुभएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 सर्वसम्मतिले पारित भएको हो। यस्तै बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रहार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 टेबुल भएको छ। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदका मौखिक प्रश्नहरूको जवाफमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मध्यवर्ती क्षेत्रमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणको उपायहरू अपनाउने, वन्यजन्तुले कम क्षति पुर्याउने वैकल्पिक खेतीहरू प्रवर्धन गर्ने र मध्यवर्ती क्षेत्रका जनताको आय आर्जनसँग जोड्ने कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो। यस्तै बैठकमा सांसदका मौखिक प्रश्नहरूको जवाफमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालमा 25 लाख हेक्टर भन्दा बढ़ी भूभाग सिंचाई योग्य रहेको मध्ये करिब 15 लाख हेक्टर क्षेत्रफलमा सिंचाईको सुविधा पुगेको जानकारी गराउनुभयो। यसअघि बैठकमा सांसदहरूले बजारमा गुणस्तरहीन औषधि तथा खाद्य वस्तुको बिक्री वितरण रोक्न नियमित अनुगमन र गुणस्तर परीक्षण गरी दोषीमाथि कड़ा कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले आन्दोलनरत शिक्षकका माग सम्बोधन गरी शिक्षण संस्थामा प्राज्ञिक वातावरण निर्माण गर्न, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका कलेजहरूमा छिटोभन्दा छिटो निर्वाचन हुने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले वैदेशिक रोजगारीका लागि दुवै गएर सम्पर्कविहीन तुलसीपुर दाङ निवासी लीला श्रेष्ठको खोजी कार्यमा पहल गर्न, सुखायाम शुरू भएसँगै देशका विभिन्न ठाउँमा आगजनीका घटनाहरू बढ़िरहेको प्रति ध्यानाकर्षण गराउँदै क्षति न्यूनीकरणका लागि सरोकारवालाहरूलाई जागरूक गराउन माग गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले संविधान कार्यान्वयन र जनअपेक्षा सम्बोधनमा ध्यान पुर्याउन नसक्दा सड़कमा व्यवस्था विरोधी गतिविधि बढ़न गएको प्रति समयमै सजग हुनुपर्ने बताउनुभयो। सांसदहरूले रोजगारीका अवसरहरू सिर्जना तथा बढ़दो महँगी नियन्त्रण गरी जनताको दैनिक जीविकोपार्जन सहज बनाउन ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले सशस्त्र प्रहरी बल नेपाल विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। गृहमन्त्री रमेश लेखकले त्यस विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्नुभयो। सांसद डाक्टर सुनिल कुमार शर्माले पेश गर्नुभएको स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचारको सुनिश्चितता सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले 18% गरीबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बीमा सरकारले गर्ने कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। स्वास्थ्य मन्त्री पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको शुरू गर्न मन्त्रालयले प्रतिवेदन ल्याएको र स्रोत सुनिश्चितताबारे योजना बनाइरहेको बताउनुभयो।
कि त सरकारले यसलाई आवश्यक पर्ने रकम विनियोजन गर्नु पर्यो या नागरिकको योगदानमा आधारित एकद्वार प्रणालीबाट यसलाई विकास गर्नु पर्यो। यो खास गरी स्रोतसँग नजोडिने हो भने यो कार्यक्रम अझ असफल हुँदै जान्छ। स्रोत सुनिश्चित गरियो भने मात्रै हामीले यसलाई अगाडि लिएर जान सक्छौँ। अब बिमा जरुरी किन छ? खास गरी आज 100 रुपियाँ नागरिकले उपचारका निम्ति खर्च गर्दा नागरिकको गोजीबाट 55 रुपियाँ खर्च हुन्छ। हामीले परिकल्पना गरेको नागरिकको गोजीबाट 20 रुपियाँ भन्दा तल खर्च हुने स्थिति हुनुपर्छ भनेर हामीले भन्यौं।
स्वास्थ्य बीमा कार्यक्रम 77 जिल्लामा 753 स्थानीय तहमा लागू भएको छ। सेवा प्रदायक संस्था 484 रहेका छन्, जसमध्ये 403 सरकारी अस्पताल, 48 निजी अस्पताल र 33 सामुदायिक अस्पताल छन्। यसअघि आजको बैठकमा सांसद डाक्टर सुनिल कुमार शर्माले स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचारको सुनिश्चितता सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नु भएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसदहरूले संविधानको कार्यान्वयन, कानून निर्माण, सुशासन, लोकतन्त्रको रक्षा, रोजगारी सृजना लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा नेपाली कंग्रेसका सांसद विमलेन्द्र निधिले राजावादीहरूलाई गणतन्त्रको जगलाई कमजोर नठान्न चेतावनी दिँदै नेपालमा अब कुनै हालतमा राजतन्त्र नफर्किने बताउनुभयो। नेकपा एमाले सांसद सुनिता बरालले राजनीतिक दलहरूले एकले अर्कालाई गाली गर्ने भन्दा पनि जनताको आवश्यकताका हिसाबले अगाडि बढ़नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले जनताले पछि फर्किन नभई उन्नत लोकतन्त्र चाहेको भन्दै अब राजतन्त्र फर्किन नसक्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सोभियो निर्वाचनको नाममा माओ पार्टीहरूले विद्यार्थीहरूलाई उक्साएर भिडाइरहेको आरोप लगाउनुभयो। राप्रपाका सांसद दीपक सिंहले जनताले सुशासन, न्याय र रोजगारी मागिरहेको भन्दै राजनीतिक दलका नेताहरूको अदूरदर्शिताका कारण अहिलेको परिस्थिति उत्पन्न भएको बताउनुभयो। बैठकमा सांसदहरू अमर बहादुर थापा, रेखा यादव, अब्दुल खान, वीरेन्द्र प्रसाद महतो, सर्वेन्द्र नाथ शुक्ल, गंगाराम चौधरी, प्रेम सुवाल, डाक्टर अमरेश कुमार सिंह, ईश्वरी देवी नेउपाने, ज्वाला कुमारी शाहले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। यसअघि बैठकको आकस्मिक समयमा सांसद माधव सापकोटा, रोशन कार्की र रामहरि खतिवड़ाले ट्रकबाट करिब 25 करोड़ बराबरको रकम बरामद भएको र यस्तो घटनामा ड्राइभर र भरिया मात्रै समातिने तर अनुसन्धान मुख्य दोषीसम्म नपुग्ने गरेको भन्दै अनुसन्धान प्रभावकारी बनाउन माग गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सगरमाथा संवाद निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकमा आगामी जेठ 2 गतेदेखि 4 गतेसम्म आयोजना हुने संवादको व्यवस्थापन, विदेशका राष्ट्र तथा सरकार प्रमुख सहित अतिथिलाई निमन्त्रणा, विज्ञहरूको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्य लगायत विषयमा छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागितामा संवादलाई विशेष बनाउन आग्रह गर्नुभयो। उहाँले संवादको तयारी हरेक हिसाबले त्रुटिहीन हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाई राख्नुपर्ने बताउनु भएको छ। नेपाली कंग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति देउवाले अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो भए पनि महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा सहभागी हुने मौका प्राप्त भइरहेको बताउनुभयो। सभापति देउवाले नेपालको गाउँपालिकाहरूमा प्रमुख वा उपप्रमुख मध्ये एकमा महिला अनिवार्य नै भएको बताउँदै महिलामा कामको बोझ धेरै छ र त्यसकारण पनि महिलालाई आरक्षण दिनु परेको बताउनुभयो। नेपाली कंग्रेस पेशागत तथा बुद्धिजीवी विभागका प्रमुख डाक्टर डीला संग्रौलाले संविधान कार्यान्वयनका क्रममा देखा परेका चुनौतीलाई सम्बोधन गर्नुपर्छ भनेपछि सातै प्रदेशमा पुगेर संकलन भएका सुझावहरूलाई दस्तावेज बनाएर पार्टीलाई हस्तान्तरण गर्नुका साथै सार्वजनिक गरिएको बताउनुभयो। सरकारले आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ। यही चैत 4 गते बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले यही चैत 24 गते आइतबार रामनवमीको दिन सार्वजनिक विदा दिने निर्णय गरेको पनि मन्त्री गुरूङले जानकारी दिनुभयो। गोर्खा जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट आरूघाट लार्के सड़कको हालसम्म 42 किलोमिटरमा ट्र्याक खुलेको छ। 36 किलोमिटरमा सवारी साधन चल्न थालेका छन्। नेपाली सेनाको सड़क निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार नेपाली सेनाले मार्ग खुलाएको 42 किलोमिटर मध्ये 36 किलोमिटरसम्म मोटर चल्न थालेको छ। बेनीघाट आरूघाट लार्के सड़कको 154 किलोमिटर मध्ये हावा डाँडाबाट 92 किलोमिटर सड़कको काम नेपाली सेनाले गरेको हो। ठूला पहरा र कड़ा चट्टान भएकाले विस्फोटनको काम सड़क विभागले सो खण्डको काम गर्ने जिम्मा सेनालाई दिएको हो। चीनको सीमा लार्के भन्ज्याङसम्मको 154 किलोमिटर खण्ड मध्ये बेनीघाट हावाडाँडासम्मको 42 किलोमिटरसम्मको काम भने गोर्खा सड़क योजना कार्यालयले गरेको हो। उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत काली गण्डकी करिडोरको बेनी जोमसोम कोरोला सड़क कोरोला खण्डमा हालसम्म 85% काम सकिएको छ। चालू आर्थिक वर्षमा थपिएका 9 आयोजना बाहेक उक्त खण्डको समग्र भौतिक प्रगति 85% पुगेको हो। बेनी जोमसोम कोरोला सड़क आयोजनाका सूचना अधिकारी विष्णु चापागाईका अनुसार सड़क स्तरोन्नतितर्फ 85% र पुलपुलेसातर्फ 84% भौतिक प्रगति भइसकेको छ। ग्रावेलतर्फ जोमसोम कोरोलासम्म 6 चरणमा काम सम्पन्न भएको बताउँदै चराङ छोसेर 25 किलोमिटर ग्रावेलको काम अन्तिम चरणमा पुगेको सूचना अधिकारी चापागाईले जानकारी दिनुभयो। उहाँका अनुसार कोरोला राजमार्गतर्फ 105 किलोमिटर सड़कको ठेक्का सम्झौता भएकोमा 75 किलोमिटर कालोपत्र सम्पन्न भएको छ। यसै गरी जोमसोम कोरोला 110 किलोमिटर मध्ये 90 किलोमिटरमा सड़कमा ग्रावेल सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ। यस खण्डमा 19 पुल पुलेसा मध्ये 14 सम्पन्न भइसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थामा रहेका आयोजना कार्यालयका सूचना अधिकारी चापागाईले जानकारी दिनुभयो। राष्ट्रिय गौरवको हुलाकी राजमार्ग अन्तर्गत नेपालगंज गुलरिया खण्ड हालसम्म 95% निर्माण सम्पन्न भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगंजको नन्दनी मिल क्षेत्रबाट शुरू भएर बर्दियाको लालपुर चोकसम्म डबल अल्फास्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो। विक्रमसम्म 2070 माघ 15 गतेदेखि निर्माण शुरू गरिएको त्यस खण्डमा गुलरिया नगरपालिका 11 लालपुर चोकसम्म कालोपत्र पूरा भएको आयोजना कार्यालयका इन्जिनियर युवराज तिमल सिन्हाले बताउनुभयो। लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्धन गर्ने उद्देश्यले भोलिदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनिया दूतावास संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संघको सहकार्यमा आयोजना गर्न लागेको महोत्सव आगामी 2082 वैशाख 29 गतेसम्म सञ्चालन हुनेछ। बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका शहरमा महोत्सव आयोजना हुने बताउनुभयो। यसैबीचमा लुम्बिनी सांस्कृतिक कार्यक्रम जोङ हुआ गुम्बाको 25 वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी बुद्ध शिक्षा समारोह लगायत विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिनुभयो। इलामको सूर्योदय नगरपालिकावासीले नागरिकता बनाउन र राष्ट्रिय परिचय पत्रको लागि दर्ता गर्न अब जिल्ला प्रशासन कार्यालयसम्म जान नपर्ने भएको छ। नगरपालिकाबाटै राष्ट्रिय परिचय पत्र दर्ता तथा नगरपालिकाकै वडा नम्बर 2 रहेको सीमा प्रशासन कार्यालयबाट नागरिकता बनाउन पाउने भएपछि स्थानीयलाई सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता हटेको छ। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
इलामको सूर्योदय नगरपालिकाका बासिन्दा नागरिकता बनाउन र राष्ट्रिय परिचय पत्रको लागि दर्ता गर्न जिल्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन्। इलामका प्रमुख जिल्लाधिकारी कल्पना श्रेष्ठ र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रूपमा नागरिकता र राष्ट्रिय परिचय पत्र दर्ता सेवाको शुभारम्भ गर्नुभएको छ। प्रमुख जिल्लाधिकारी श्रेष्ठ:
मेयर साहब, नगरपालिकाको सम्पूर्ण परिवारको ठूलो पहल सहयोग योगदान छ। दुईजना कर्मचारीको व्यवस्थापन आफै गर्नुभएको। सूर्योदय नगरपालिकाको सेवाग्राहीहरूले यहाँबाट सेवा लिँदाखेरि जिल्लाको चाप पनि केही घट्ने हामी अनुमान गरेका छौँ।
नगरपालिकामै शुरू भएको राष्ट्रिय परिचय पत्र दर्ता सेवा पहिलोपल्ट लिइसकेपछि सेवाग्राही राजु सुब्बा:
सूर्योदय नगरपालिकामा नै यो सेवा भए पनि भयो, खुसीको सीमै छैन। सूर्योदय नगरपालिका यस्तो नगरपालिका भइरहेको छ, इलाम जिल्लाकै पहिलो नगरपालिका हुन सक्छ सायद यो फोटो परिचय पत्र खिचाउनको लागि।
यसरी सेवा लिन पाएपछि नगरवासीको समय र पैसा दुवै बचत भएको छ भने नगरवासी पनि निकै हर्षित भएका छन्। नगर प्रमुख रणबहादुर राई:
सूर्योदय नगरपालिकाकै भवनबाट सम्पूर्ण परिचय पत्रहरू लागू हुने र अब इलाम गइबस्नु पर्ने बाध्यता हटेको पशुपति नगर सीमा कार्यालयबाट नगरपालिकाको सम्पूर्ण 14 वडाहरूको नागरिकता सीमा कार्यालयबाटै बन्ने।
नगरपालिकामै प्रभावकारी रूपमा सेवा दिने र यसमा आएका समस्याहरू जिल्ला प्रशासन कार्यालय लगायतसँग सहकार्य गरेर अगाडि बढ़ने बताउनुहुन्छ सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राई:
प्रमुख तथा नगरको सम्पूर्ण टिमले अगाडि नै प्रयास गरिरहेको, आजको दिनमा त्यसलाई चाहिँ उद्घाटन गर्दै चाहिँ आम नागरिकलाई यहाँबाट सेवा प्रदान गर्न चाहिँ हामी सफल भएका छौँ।
जे होस्, नगरपालिकाबाट इलाम सदरमुकामसम्म पुग्न पैसा र समय दुवै खर्च हुँदै आएकोमा अब राष्ट्रिय परिचय पत्र दर्ता र नागरिकता बनाउने सेवा नगरपालिका भित्रै पाउने भएपछि यहाँका जनता हर्षित भएका छन्। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
सरकारले बागमती लगायत उपत्यकाका नदीहरू सफाईका लागि नयाँ रणनीति बनाइरहेको जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आज बसेको बैठकमा उप प्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले उपत्यकाका बागमती लगायतका नदी सफाईका लागि ठूलो बजेट खर्च हुँदा पनि कुनै नतिजा नदेखिएकाले विशेष योजनाका साथ सरकार अघि बढ़न लागेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले विकासका पूर्वाधार निर्माण गरिँदा बाढ़ी पहिरो जस्ता प्रकोपहरू बढ़ेर ठूलो जनधनको क्षति हुने गरेकाले सरकारले त्यस्तो पूर्वाधार बनाउँदा भौगोलिक अवस्थाको मापन गरिनुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले जर्जियाकी विदेश मन्त्री माका बोचोरिस विली र फिलिपिन्सका विदेश मन्त्री एनरिक ए मनालोसँग आज नयाँ दिल्लीमा छुट्टा छुट्टी द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित रायसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरूबीच आज भएको भेटवार्तामा आपसी हित र द्विपक्षीय चासोका विविध विषयमा कुराकानी भएको जनाइएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्ष र शिकार आरक्षको मध्यवर्ती क्षेत्रको पुनः नाप जाँच र सीमांकन गर्ने व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय निकुञ्ज र वनसँग सम्बन्धित विषयमा सांसदहरूको सुझावका आधारमा यस्तो निर्देशन दिएको हो। मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँ गाउँमा भाइरल ज्वरोका बिरामी बढ़ेका छन्। त्यहाँका अस्पताल स्वास्थ्य संस्थामा आउने बिरामी मध्ये अधिकांश भाइरल ज्वरोका रहेको स्वास्थ्य कर्मीले बताएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। एक संघीय न्यायाधीशले एलन मस्क नेतृत्वको अमेरिकी डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी डोजद्वारा प्रमुख अमेरिकी सहायता एजेन्सी बन्द गर्ने कार्य रोक्न मंगलबार आदेश दिएका छन्। अमेरिकी जिल्ला अदालतका न्यायाधीश थियोडोर चुआङले मस्क र डोजले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएडलाई विघटन गर्नुले अमेरिकी संविधानको धेरै किसिमले उल्लंघन हुन सक्ने बताउनु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारको खर्च र रोजगारी कटौती गर्न अर्बपतिको कानूनी अधिकारलाई चुनौती दिँदै यूएसएडका वर्तमान र पूर्व कर्मचारी र ठेकेदारहरूले दायर गरेको मुद्दाको जवाफमा चुआङले यस्तो आदेश दिनुभएको हो। उनीहरूले अमेरिकी संविधानको नियुक्ति खण्ड अन्तर्गत मस्कले आफ्नो अधिकार प्रयोग गर्न सिनेटको अनुमति पुष्टि गर्नुपर्ने तर्क गरेका छन्। न्यायाधीश चुआङले मस्कलाई सरकारमाथि यथाशक्ति प्रयोग गर्न अनुमति दिने हो भने संविधानको नियुक्ति खण्डको करिब अन्त्यको ढोका खोल्न र यसले प्राविधिक औपचारिकता बाहेक अरू केही होइनमा सीमित गर्ने बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल अधिकम विकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आवश्यक तयारी शुरू गरेको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यलाई पूर्ण तयारीका साथ अघि बढ़ाउने उल्लेख गर्दै त्यसमा जुट्न र समन्वय गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले संक्रमणकालीन रणनीतिलाई समय सान्दर्भिक बनाउँदै सबै पक्षसँगको समन्वयमा अघि बढ़न आवश्यक भएको बताउनुभयो। बैठकमा आगामी आर्थिक वर्ष 2082-83 बजेट बनाउँदा प्रस्ताव गरिने विषय नीति योजना तथा कार्यक्रमलाई सहज र दिगो बनाउन योगदान गर्ने गरी तयारीमा जुट्नु पर्नेमा सहभागीहरूले जोड़ दिनु भएको थियो। नेपाली महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजार प्रवर्धन गर्न सहयोग गर्ने गरी नेपालमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना हुने भएको छ। यही चैत 14 गतेदेखि 18 गतेसम्म ललितपुरमा महिला उद्यमीहरूका उत्पादन प्रवर्धन र बजारीकरण गर्ने मुख्य उद्देश्य सहित मेलाको आयोजना गर्न लागि हो। महिला उद्यमी महासंघ नेपालले 5 दिने 8 अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शोभा ग्यावालीले बताउनुभयो। मेलामा विभिन्न उत्पादनका 144 बिक्री कक्षहरू रहने भएका छन्। कैलालीमा गहुँको सुपर जोन र चैत्य धानको जोन कार्यक्रम सञ्चालन भएपछि जिल्लामा उत्पादन वृद्धि भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैत्य धानको उत्पादन वृद्धि भएको हो। सुपर जोन कार्यक्रममा समेटिएपछि पहिले भन्दा गहुँको उत्पादकत्व वृद्धि भएको किसानहरूले बताएका छन्। कैलाली गाउँपालिका 5 का किसान दीपक चौधरीले पहिले प्रति बिघा 12-13 क्विन्टल गहुँ फल्नेमा सुपर जोन कार्यक्रममा समेटिएपछि 20 क्विन्टलसम्म फल्न थालेको जानकारी दिनुभयो। भजानी नगरपालिका 3 ढुसी गाउँका सीताराम चौधरीले प्रति बिघामा 44 क्विन्टलसम्म चैत्य धान फल्ने अनुभव सुनाउँदै गहुँको सुपर जोन र चैत्य धानको जोन कार्यक्रमले उत्पादनमा वृद्धि भएको जानकारी दिनुभयो। राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले विकास र परीक्षण गरेका 5 जातका मकैको खेती गर्न सिफारिश गर्ने तयारी गरेको छ। सिफारिश गर्न लागि जातहरूमा 2 जात हाल परीक्षणको क्रममा रहेको र छिट्टै सिफारिश गर्ने तयारी गरिएको कार्यक्रमका संयोजक तीर्थराज रिजालले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एक दिवसीय क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लब सुदूरपश्चिम र मध्य प्रदेश विजयी भएको छ। सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई 7 विकेटले हराएको छ। प्रतियोगितामा पुलिसको यो लगातार 6ठौं जीत हो। जीतका लागि गण्डकीले दिएको 93 रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले 16 ओभरमा 3 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। यस्तै बुटवलको एक्स्ट्रा टेक ओभल मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई 5 विकेटले हराएको छ। जीतका लागि लुम्बिनीले दिएको 117 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले 31.1 ओभरमा 5 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। यस्तै लमही स्थित देवखुरी क्रिकेट मैदानमा भएको अर्को खेलमा मधेसले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई 3 विकेटले हराएको छ। जीतका लागि आर्मीले दिएको 218 रनको लक्ष्य पछ्याएको मधेसले 48 ओभरमा 7 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्याण्डबलको उपाधि त्रिभुवन आर्मीले जितेको छ। पोखरामा सम्पन्न प्रतियोगिताको फाइनलमा आर्मी घरेलु टोली गण्डकीलाई 37-32 हराउँदै च्याम्पियन भएको हो। आर्मीका लागि निर्मल बाबु श्रेष्ठले सर्वाधिक 16 गोलको योगदान दिएका छन्। उपाधिसँगै आर्मीले 1,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता गण्डकीले 50,000 रूपियाँ प्राप्त गरेको छ। सर्वोत्कृष्ट खेलाड़ी आर्मीका निर्मल बाबु श्रेष्ठ घोषित भएका छन्। प्रतियोगितामा आयोजक गण्डकी सहित कोशी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबको सहभागिता रहेको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्ट। अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा तथा उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस, न्यूनतम 11.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.1 डिग्री सेल्सियस, न्यूनतम 14 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 11.4 डिग्री सेल्सियस। दिपालको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 11.7 डिग्री सेल्सियस। बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित। सबै क्षेत्रको सहयोग र सहभागितामा सगरमाथा संवादलाई विशेष बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। गोर्खा जिल्लालाई चीनको तिब्बतसँग जोड्ने बेनीघाट लार्के सड़कको 42 किलोमिटर ट्र्याक खुल्यो र अमेरिकी सहायता एजेन्सी यूएसएडको निलम्बन हटाउन ट्रम्प प्रशासनलाई न्यायालयको आदेश। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।